आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, म आशा गर्दछु आज मनको तयारीको साथ बाइबल अध्ययनको लागि आइपुगिसक्नु भएको छ। श्रोता, बाइबल अध्ययनको क्रममा आज हामी रोमी 11 अध्याय 11 21 पदबाट अध्ययन गर्न गइरहेका छौ। अघिल्लो दिनमा हामीले रोमी 11 अध्याय 1-10 पदबाट देखिरहेका थियौं, इसरायलका बाँकी रहेका सत्य भक्तजनहरूले उद्धार पाए भने अन्य बाँकी रहल इसरायलीहरू आत्मिक रूपमा अन्ध भए, ताकि तिनीहरूले सुसमाचारको ज्योति देख्न र अपनाउन सकेनन्। आज हामी सबभन्दा पहिले देख्नेछौ इसरायललाई अलग राखिनेको कारण। मित्र, इसरायल राष्ट्रलाई अन्य जातिहरूको उद्धारको निम्ति अलग हटाइएको थियो। पाउलले यस विषयसँग निम्न पदहरूमा व्यवहार गर्दछन्। अर्को शब्दमा पाउल भन्छन्, म भन्दछु के तिनीहरूको पतन हुनलाई तिनीहरूले ठेस खाए? त्यसो होइन, तर तिनीहरूको गलत कदमको कारण तिनीहरूलाई डाही तुल्याउनलाई मुक्ति वा उद्धार अन्य जातिहरूलाई हुन आएको हो। पाउलले यो 11 पद उही किसिमको खोजबिनको प्रश्नसहित आरम्भ गर्छन् जुन उसले पद 1 गरेथे, जहाँ भनिएको छ के परमेश्वरले आफ्ना मानिसलाई परै राख्नु भए त? मित्र, इसरायलहरूको इन्कार गराई वा अस्वीकार गराई केवल आंशिक र अस्थायी थियो। यहाँ उसको प्रश्न हो कि तिनीहरू कहिले उठ्न नसक्ने गरी त्यस्तो तरिकामा पतन भए लडे? उत्तर जोरदार निश्चित रूपमा नकारात्मक हो। होइन, तिनीहरूको पतनले परमेश्वरलाई आफ्नो पूर्व योजनाद्वारा अन्य जातिहरूको निम्ति उद्धारको ढोका खोल्न आवश्यक बनायो। यहुदीहरूले अन्य जातिहरूको उद्धारको वास्तविकताको देख्नेछन् कि तिनीहरू परमेश्वरको आशिषहरूको अनुभव गरिरहेका छन्, जुन यहुदीहरूले सोच्थे कि त्यो खालि उनीहरूलाई मात्र आउन सक्थ्यो। यसले उसलाई, मतलब यहुदीहरूलाई, स्पर्धा वा भोटबाजीतिर बढ़ाउनु पर्दछ, डाहातिर होइन। भनिएको छ 11:11 पदमा, यसकारण म सोध्दछु के लोट्नलाई तिनीहरूले ठक्कर खाएका हुन्? कदापि होइन, तर इसरायलको अपराधद्वारा अन्य जातिहरूमा मुक्ति आएको छ, ताकि इसरायल पनि मुक्तिको निम्ति दाही बनोस्। अनि 12 पदमा भनिएको छ, अब यदि तिनीहरूको अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूको असफलता चाहिँ अन्य जातिहरूको निम्ति सम्पत्ति हुने हो भने त तिनीहरूको पूर्ण समावेश झन कति अर्थपूर्ण होला। इसरायललाई परै राखियो, यसको मतलब परमेश्वर यस समयमा तिनीहरूसँग एक राष्ट्रको रूपमा व्यवहार गरिरहनु भएको छैन। जब परमेश्वर तिनीहरूसँग व्यवहार गर्न आरम्भ गर्नुहुन्छ, तिनीहरूको अरब राष्ट्रहरूसँग कुनै समस्या हुने छैन। अहिले तिनीहरूसँग भएको संघर्ष पूर्ण रूपमा निवारण हुनेछ। इसरायल कति पनि डरमा भयमा रहने छैन, किनभने परमेश्वरले यो स्पष्ट बनाउनु भएको छ कि हरेक मानिस शान्तिमा र आनन्दमा रहन गइरहेका छन्। मिका 4:4 पदले भन्छ, तर तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाको बोट र नेभाराको बोट मुनि बस्नेछन्, कसैले तिनीहरूलाई डर देखाउने छैनन्, किनभने सेनाहरूका परमप्रभुको मुखले नै यो कुरा भनेको छ। अहिले जबकि तिनीहरूलाई परे राख्ने कामले वा तिनीहरूको पतनले परमेश्वरको अनुग्रह अन्य जातिहरू कहाँ ल्याएको छ भने, फेरि यहुदीहरूलाई ग्रहण गरिएपछि अन्य जातिहरूप्रति परमेश्वरको अनुग्रहको बारेमा के यो बढ्नेछ वा अर्थपूर्ण हुनेछ? याकुबले यरूसलेमको महान सभामा स्पष्ट गरेथे, उसले भन्यो, परमेश्वरले अन्य जातिहरू बीचबाट आफ्नो नाउँको खातिर मानिसहरूलाई बोलाइरहनु भएको छ, जस्तो कि उहाँ इसरायलीहरूलाई बोलाइरहनु भएको छ। त्यसपछि परमेश्वर भन्नुहुन्छ, प्रेरित 15:16-18 पदमा, यी कुरा पछि म फर्कनेछु र दाउदको भत्केको तम्बु फेरि बनाउनेछु, र त्यसको भग्न बशेष म फेरि बनाइदिनेछु र त्यसलाई खड़ा गर्नेछु, बाँकी रहेका मानिसहरूले परमप्रभुलाई खोज्न सकुन् र सबै अन्य जातिहरूले जजसमाथि मेरो नाउँ प्रकट गरिएको छ। संसारको उत्पत्तिदेखि यी कुरा जनाउने परमप्रभु भन्नुहुन्छ। यही नै बेला बेलामा यस्तो कथन बनाउने मेरो कारण हो कि सबभन्दा ठूलो जागृतिले पृथ्वीमा चर्च वा मण्डली अस्तित्वमा आउनभन्दा धेरै पहिले स्थान लिएको थियो, जुन कथनले मानिसहरूलाई अन्योलमा वा अलमल पार्दछ। तर यो सत्य हो, म सधैँ जागृतिको शब्दको अर्थ दिन्छु, परमेश्वर कहाँ फर्काए। यही नै म जागृतिको अर्थ बुझ्छु। अनि हामी पुरानो नियममा देख्छौ कि योना नाम गरेको एक व्यक्ति निनवे शहरमा गएर प्रचार गरे र सबै मानिसहरू परमेश्वर कहाँ फर्केको देखे। यो सत्य हो कि पेन्टिकोस्टको दिनमा धेरै मानिसहरू प्रभु कहाँ फर्केका थिए, जसले निश्चय नै चर्च वा मण्डलीको शुरूआतको अंकित गर्दछ। तर प्रभु कहाँ फर्कने व्यक्तिहरूको प्रतिशत कति थियो? पेन्टिकोस्टको एक पर्वमा एक पर्व वा चाड थियो जुन यरुसलेममा मनाइने गर्थ्यो, जहाँ सबै पुरूष यहुदीहरू संसारबाट आउन पर्दथ्यो। अनि त्यस बेला त्यहाँ यरुसलेममा पेन्टिकोस्टको पर्वमा भाग लिन हजारौं इसरायली मानिसहरू आएथे। तर कतिजना उद्धार पाएथे? रेकर्ड हेर्दा यो अनुमान लगाउन सकिन्छ कि लगभग 10,000 जना जतिले उद्धार पाए। त्यो वास्तवमा अति नै कम प्रतिशत हो, तर त्यो भन्दा ठूलो जागृति हवाई द्वीपहरूमा स्थान लिएथ्यो। त्यहाँ प्रभुमा फर्कने व्यक्तिहरूको संख्या लगभग 50% थियो। तर त्यो पनि योनाको दिनमा निनवे शहरमा भएको जागृतिको तुलनामा कम संख्या हो। अनि म विश्वास गर्छु कि सबभन्दा ठूलो जागृतिले यो पृथ्वी छोडेपछि मात्र स्थान लिनेछ। वास्तवमा मण्डलीले वा चर्चले त्यति असल काम गरेको छैन। म विश्वास गर्दछु कि मण्डली वा चर्च त्यो पृथ्वीबाट स्वर्गीयमा उठाइ लगिन्छ र हजारौं अन्य जातिहरूको झुण्डहरू परमेश्वर कहाँ आउनेछन्, फर्कनेछन्। केवल महान क्लेश वा महासंकष्ट अवधिमा मात्र होइन, तर हजार वर्षीय राज्य युगमा पनि यो जागृतिले स्थान लिनेछ। अन्य जाति राष्ट्रहरू हजार वर्षीय राज्य युगमा प्रवेश गर्नेछन्, अनि तिनीहरूमध्ये धेरैजना ख्रिष्टको शासनको मन पराउनेछन् र तिनीहरू त्यस अवधिमा परमेश्वर कहाँ फर्कनेछन्। म यो कुरा पूरा हृदयले विश्वास गर्दछु। अनि रोमी 11:13-14 पदमा भनिएको छ, अब तिमी अन्य जातिहरूलाई भनिरहेछु, अन्य जातिहरूको प्रेरित भएको हुनाले म मेरो सेवालाई महत्व दिँदछु, यस आशामा कि मेरो आफ्नै यहुदी जातिलाई दाई बनाउन सकूं र तीमध्ये कसै कसैलाई बचाउन सकूं। अर्को शब्दमा पावल भावमा भन्दछन्, म अन्य जातिहरूको प्रेरित हुँ र त्यसमा म आनन्दित र हर्षित छु। तर जब म अन्य जातिहरूलाई सुसमाचार प्रचार गर्छु, मलाई आशा छ कि यसले धेरैको मन जित्नेछ र धेरै मेरो जाति यहुदीहरू पनि ख्रिष्टमा फर्कनेछन्। तपाईँलाई यादै होला, पावलले कोरन्थियनहरूलाई लेखेथे पहिलो कोरन्थी 9:20 यहुदीहरूलाई हात पारौं भनेर म यहुदीहरूको बीचमा यहुदी जस्तै भए, व्यवस्थाको अधीनमा रहनेहरूलाई हात पारौं भनेर म आफै व्यवस्थाको अधीनमा नभइकन व्यवस्थाको अधीनमा भएकाको निम्ति व्यवस्थाकै अधीनमा भए जस्तै म भए। यही नै कारण पाउल यरुसलेममा शपथ अनुसार गएर शिर खौरेका थिए। उसले आफ्ना यहुदी जातिहरूलाई ख्रिष्टमा जित्न कोशिस गरिरहेका थिए। हजुर, अनुग्रह मुनि रहनु भनेको चाहिँ उसले यो गर्न सक्थे यदि उसले चाहे भने। उसको कोरन्थीहरूलाई लेखिएको पत्रमा आफ्नो भनाइलाई निरन्तर जारी राखे। पहिलो कोरन्थी 9:21 व्यवस्थाको अधीनमा नभएकाहरूलाई हात पार्नलाई परमेश्वरको अधीनमा नभइकन तर ख्रिष्टको व्यवस्थाको अधीनमा भएर व्यवस्थाको अधीनका नभएकाहरूका निम्ति म व्यवस्था नभए जस्तै भए। अर्को शब्दमा पाउल ख्रिष्टको आज्ञा पालन गरिरहेका थिए। त्यसपछि पाउल पहिलो कोरन्थी 9:22 भन्छन्, कमजोरीहरूलाई हात पारौं भनेर कमजोरीहरूको निम्ति म कमजोरी नै भए, कुनै किसिमले कसैलाई बचाइहालौं भनेर सबैको निम्ति म सबै कुरा भए। सबभन्दा पहिले अन्य जातिहरूको निम्ति एक प्रेरितको रूपमा आफ्नो कार्यभारको पूरा गरिरहेका थिए र अर्कोतिर यसो गरेर पाउल आफ्ना यहुदी जातिहरूलाई पनि ख्रिष्टमा फर्काउन कोशिश गरिरहेका थिए। कोही कोही ख्रिष्टमा फर्के तर केही कम मात्र फर्के। यो सबै काम गराइमा पावल आफ्नो सेविकाईको पूरा गरिरहेका थिए र परमेश्वर यस युगमा दुवै यहुदी र अन्य जातिहरूसँग आफ्नो उद्देश्यको पूरा गरिरहनु भएको थियो। यो कुरा हामीले बुझ्नुपर्छ। म महसुस गर्न सक्छु कि पाउल त्यस काम गराइमा बिल्कुल सन्तुष्ट थिए जुन काम गर्न परमेश्वरले उसलाई बोलाउनु भएको थियो। मित्र, परमेश्वरसँग तपाईँको निम्ति पनि स्थान छ। उहाँ चाहनुहुन्छ कि कुनै पनि माध्यमद्वारा सुसमाचार अरूहरूलाई दिइएको, चाहे सन्डे स्कूलमा पढाएर होस् वा व्यक्तिगत काम गरेर होस् या वाणिज्य काम काजद्वारा होस् या अफिसमा काम गर्दा आफ्नो सहकर्मीहरूलाई सुसमाचार दिएर होस् या आर्थिक सहयोग दिएर होस्, चाहे जुनै सुकै माध्यमबाट तपाईँ परमेश्वरको सेवा गर्नुहुनेछ, सुसमाचार दिने कामद्वारा तपाईँ त्यस काम गराइमा अत्याधिक आनन्द र सन्तुष्टको अनुभव गर्नुहुनेछ र परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ। अनि पन्ध्र पदमा भनिएको छ, किनकि यदि तिनीहरूको बहिष्कार हुँदा संसारको निम्ति मिलाप भयो भने के तिनीहरूको पुनग्रहण मृत्युबाट जीवन पाएको समान होइन र? मित्र, भविष्यको आशा गर्ने काम अद्भुत कुरा हो। म सोच्दछु कि जीवनको सबभन्दा असल क्षणहरू त अगाडि छन्, आउन बाँकी नै छन्। मानिसको दृष्टिकोणबाट भविष्य अन्धकार छ, विशेष गरेर ख्रिष्टविहीन मानिसहरूले त्यो सोच्दछन्। सबभन्दा असल आरामदायक क्षणहरू त भविष्यमा छन्। ओ, परमेश्वरको सन्तानसँग कस्तो महिमित भविष्य छ, महिमित आशा छ। सोह्र पदमा भनिएको छ, यदि मुछेको पिठोको एक अंश प्रथम भेटीको रूपमा अर्पण गरिएको छ भने समस्त देहका पवित्र हुन्छ, यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्। मित्र, यहाँ यो कुराको याद राखौं कि पवित्र शब्द जुन यहाँ उल्लेख भएको छ यसले कुनै नैतिक गुण चरित्रको संकेत गर्दैन। पवित्र शब्दको अर्थ हो परमेश्वरको सेवाको निम्ति अर्पण गरिएको अलग छुट्याएको कुरा जुन परमेश्वर ग्रहण गर्नुहुन्छ। त्यस्तै यहाँ हामी देख्छौ कि इसरायलको लागि पाउल दुईवटा उदाहरण दिन्छन्। पहिलो, यहुदीहरूले हरेक पाउरोटीको पहिलो मुचेको पीठो परमेश्वरमा नैवेद्यको रूपमा चढ़ाउँथे। पछिल्लो मुचेको पीठो ग्रहण गरिन्छ भने अरू सबै पीठो पनि पवित्र र ग्रहण गरिनै पर्छ, किनभने ढिका एउटै हो। त्यस्तै पाउले प्रयोग गरेको दोस्रो उदाहरण हो जरा। जरा पवित्र छ भने हाँगार पनि पवित्र छ, मतलब यदि जरा अर्थात अब्राहम, इसाक, याकूब परमेश्वरको निम्ति अलगाएका छन् भने र ग्रहण गरिएका छन् भने हाँगाहरू अर्थात सबै यहुदीहरू पनि, यद्यपि तिनीहरूको असफलताको बावजुद तिनीहरू परमेश्वरको निम्ति अलगिएका जाति हुन् र ग्रहण गरिने छन्। यहुदीहरू परमेश्वरका चुनिएका जाति हुन् र उहाँले तिनीहरूलाई महान कुराको प्रतिज्ञा गर्नुभएको छ र परमेश्वरले तिनीहरूलाई बिल्कुलै त्याग्नु भएको छैन। तिनीहरूको निम्ति उहाँको भविष्यमा महान योजना छ र त्यो पूरा गरिदिनुहुनेछ। अनि सत्र पदमा भनिएको छ, तर यदि कुनै हाँगाहरू काटिए र असल जैतुनको जराको रस भण्डारमा सहभागी हुनलाई तिमी एक जंगली जैतुन भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियो भने, मित्र, तपाईँ र मलाई इसरायल राष्ट्रको कारण लाभ वा फाइदा भएको छ। पाउल उदाहरण दिन्छन्, इसरायल रूख जस्तै हो, कुनै हाँगाहरू काटिए अर्थात कोही यहुदीहरूले ख्रिष्टमा विश्वास नगरी आफ्नो उद्धार गुमाए, अन्य जातिहरू अर्थात तपाईँ र म चाहिँ जंगली भद्राक्ष जस्तै थियौं जो इसरायलको रूखमा कलामी गरिएका छौं। अठार र उन्नाइस पदमा भनिएको छ, ती हाँगारको सामु घमण्ड नगर, यदि घमण्ड नै गर्नु हो भने यो याद राख कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीहरूलाई थाम्छ। तिमी भन्नेछौ म कलमी बाँधिन सकौं भनेर नै हाँगाहरू काटिएका थिए। मित्र, भद्राक्षको रूख इसरायल राष्ट्रको तस्विर हो र जंगली भद्राक्ष चाहिँ चर्च वा मण्डली हो। तपाईँ र मसँग भएको हरेक कुरा त्यस तथ्यमा जडा गढिएको छ कि परमेश्वरले अब्राहम, इसाक र याकूबलाई बोलाउनुभयो र त्यस इसरायल राष्ट्रबाट उहाँले येशु ख्रिष्ट हाम्रा उद्धारकर्तालाई, हाम्रा प्रभुलाई ल्याउनुभयो। अनि हामी बीस पदमा यहाँ देख्छौ यस प्रकार लेखिएको छ, ठिकै हो, तिनीहरूको अविश्वासले गर्दा नै हाँगाहरू काटिएका हुन्, तिमीहरू चाहिँ तिम्रो विश्वासले मात्र खड़ा छौ, घमण्ड नगर तर श्रद्धापूर्व भय राख। यहाँ महत्वपूर्ण कुरा यो छ कि यहुदीहरू अलग वा परै राखेको कारण तिनीहरूको अविश्वासको कारण थियो। मित्र, तपाईँ परमेश्वरको सामने आफ्नै योग्यता र सद्गुण वा चर्च सदस्यता वा तपाईँको असल जीवनद्वारा धर्मकर्मद्वारा उभिनुहुन्न, तपाईँ खालि एक आधारमा उभिनुहुनेछ, त्यो हो येशु ख्रिष्टमा तपाईँको विश्वास। बस, अहिले पाउल चेतावनीको वचन दिन्छन् एक्काइस पदमा, किनभने यदि परमेश्वरले स्वाभाविक हाँगाहरूलाई बाँकी राख्नु भएन भने त तिमीहरूलाई पनि बाँकी राख्नुहुने छैन। जबकि परमेश्वरले इसरायल राष्ट्रलाई बाँकी राख्नु भएन जब तिनीहरू उहाँबाट टाढा भौतारी गए भने, त्यहाँ पाउलको तर्क यो हो कि उहाँले सत्य विश्वास त्यागी मण्डलीलाई छोड्नुहुने छैन। मलाई यो कुरामा दृढ निश्चयता छ कि त्यस किसिमको मण्डली जुन दर्शनशास्त्रमा धार्मिक कृत्य संस्कारमा परम्परामा आधारित छ, जस्तै प्रकाश तीन अध्यायमा उल्लेख भएको लाओसिडिया प्रकारको मण्डली महान क्लेश कालमा महासंकष्ट कालमा जानेछ। एकजना महान परमेश्वरको सेवक डाक्टर जर्ज गिलले भन्ने गर्थे, कोही कोही चर्च वा मण्डली सत्य मण्डली स्वर्गमा उठाइ लगिसकेपछि आइतबार बिहान वा शनिबार बिहान आराधनाको दिनमा आउनेछन् र तिनीहरूले चर्च सदस्यहरूको चुकाउने छैनन्, गुमाउने छैनन्। अनि प्रकाश तीन अध्यायमा उल्लेखित लाओडिसिया त्यही किसिमको मण्डली थियो। आज धेरै मण्डली त्यस्तै किसिमको छ। मित्र, यो आज तपाईँ र मैले बुझ्नु पर्ने हो कि आज हामी पनि त्यस्तो किसिमको त छैनौ। याद राख्नुहोस्, प्रभुले तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
Yeah. श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536779847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।